रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। आगामी जेठ 1 गतेदेखि लागू हुने गरी हप्तामा 2 दिन सार्वजनिक विदा दिने सरकारको निर्णय। कार्यालय समय बिहान 9:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म हुने। गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र गरेको भए खारेज गर्न आ आफ्ना पार्टी पंक्तिलाई 5 दलीय गठबन्धनको निर्देशन। कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाएकाहरूलाई बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह र युक्रेन युद्धमा सहभागी हुने कुनै पनि मुलुक विरूद्ध तत्काल प्रतिकार गरिने रूसी राष्ट्रपति पुटिनको चेतावनी।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले आगामी जेठ 1 गतेदेखि लागू हुने गरी हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हाललाई परीक्षणका रूपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो। हप्तामा 2 दिन सार्वजनिक विदा दिने भएपछि कार्यालय समय बिहान 9:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म कायम गरिएको मन्त्री कार्कीले बताउनुभयो।
हाललाई परीक्षणको रूपमा 2079 जेठ 1 गतेदेखि लागू हुने गरी बिहान 9:30 बजे साँझ 5:30 बजेसम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा 2 दिन सार्वजनिक विदा दिने, कम आवश्यक विलासी जन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न 10 वटा वस्तुहरूको पैठारीमा पूर्ण रूपमा बन्देज लगाउने, बांगलादेशमा बाराइन्ड मल्टीपर्पोज डेभलपमेन्टबाट सिंचाइ व्यवस्थापन मोडालिटी सम्बन्धमा अवलोकन तथा अध्ययन भ्रमणमा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री माननीय पम्फा भूषालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने।
मन्त्री परिषद बैठकले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व ब्यांकबाट प्राप्त हुने $80 मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बैठकले आर्थिक वर्ष 2078-79 लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,165 रूपियाँ निर्धारण गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा राजु अरियाललाई बढ़ुवा गर्ने तथा स्थानीय निकाय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीत कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले साबिक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको सेवानिवृत्त सुविधा जिल्ला समन्वय समितिमा रहेको साबिकको कल्याणकारी कोषबाट भुक्तानी गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने तथा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले उत्तर दक्षिण मूलघाट दोभान ओलानचुङगोला सड़क निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यस्तै बैठकले मध्य मोदी जलविद्युत आयोजनाको प्रसारण लाइनका लागि मोदी गाउँपालिका वड़ा नम्बर 2 देवपुरदेखि सोही गाउँपालिका वड़ा नम्बर 3 कोरुङ्गासम्मको 1.97 हेक्टर क्षेत्रफलको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्य सेवाको विकासमा ध्यान केन्द्रित रहेको बताउनु भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। निरोगी र स्वस्थ मानिसले आफ्नो साथै मुलुकको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिन प्रधानमन्त्रीले स्वास्थ्य निकायलाई निर्देशन पनि दिनुभयो। पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनभित्रका दलहरूले वैशाख 30 हुने निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको हो। बैठकपछि विज्ञप्ति जारी गर्दै 6 महानगर र 11 उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेद्वारी सम्बन्धित दलले फिर्ता गर्नुपर्ने उल्लेख छ। विज्ञप्तिमा स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेद्वारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने, प्रदेश र जिल्ला संयन्त्रको बैठक राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरू बीचमा सीट बाँडफाँडको समझदारी गर्ने, समझदारी विपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेद्वारीहरू फिर्ता गर्ने लगायतका निर्णय भएको बताइएको छ। स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेद्वारको मनोनयनमा परेका उजुरी उप जाँचबुझ भइरहेको निर्वाचन आयोगले जनाएको छ। वैशाख 11 र 12 गते मनोनयन दर्ता गराउनुभएका उम्मेद्वारहरूको हिजो र आज मनोनयन पत्र जाँच तथा उजुरी उप जाँचबुझ र निर्णय गर्ने कार्यक्रम रहेको छ। आवश्यक योग्यता नभएका गैर नेपाली नागरिक, कुनै लाभको पद धारण गरेका, प्रचलित कानूनले अयोग्य भएका, प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेद्वारको बन्द सूचीमा नाम कायम रहेका व्यक्तिले उम्मेद्वारी दिन नपाउने व्यवस्था रहेको छ। उम्मेद्वारी मनोनयन सम्बन्धी उजुरी अन्य उम्मेद्वार वा प्रतिनिधि र निर्वाचन अनियमितता वा उल्लंघनबाट प्रभावित वा सरोकार राख्ने व्यक्ति वा संस्थाले गर्न सक्नेछन्। आजसम्म जाँचबुझ र निर्णय गरी आज नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आज साँझ 5 बजेदेखि 6 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। भोलि उम्मेद्वारी फिर्ता लिन चाहने उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिन सक्ने र भोलि नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले हिमाली क्षेत्रका 22 जिल्लाका लागि आवश्यक पर्ने करिब 34 लाख मतपत्र ढुवानी गरेको छ। स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको र दुर्गम हिमाली तथा उच्च पहाड़ी जिल्लाहरूमा मतपत्र पठाउन शुरू गरेको निर्वाचन आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो।
निर्वाचन आयोगले मतपत्र अब छपाई कार्यहरू अब करिब करिब अन्तिम चरणमा पुगिसकेको अवस्था छ। छपाई भएका मतपत्रहरू मध्ये उक्त हिमाली जिल्लाबाट अब सुरु गरेर हामी क्रमशः अन्य जिल्लाहरू पनि मतपत्र ढुवाईका कामहरू अहिले गरिराखेको अवस्था छ। यसले अब कर्णाली प्रदेशका अब गण्डकी प्रदेशका यीहरूका चाहिँ हामीले मतपत्र अब अहिले ढुवानी गरेका छौँ। अब हामी क्रमशः 13 गतेदेखि लिएर मतपत्र ढुवानी सुरु गरेका छौँ। अब क्रमशः गएछ अब अहिलेसम्म अब 22 जिल्ला जतिको ढुवानी कार्य सम्पन्न भएको अवस्था हो।
आयोगले सुदूरपश्चिम प्रदेशका 5 जिल्ला तथा प्रदेश नम्बर 1 का 3 जिल्लामा मतपत्र पठाइएको जनाएको छ। यसैगरी आयोगले कर्णाली प्रदेशका 10 जिल्ला तथा सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा पनि मतपत्र पठाइसकेको आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले बताउनुभयो। निर्वाचन आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री भने यस अगाडि नै सम्बन्धित जिल्लामा पुर्याइसकेको छ। आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि करिब 1,94,00,000 मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ भने हिजोसम्म 1,87,00,000 प्रति अर्थात कुल आवश्यकताको करिब 88% मतपत्र छपाई कार्य सम्पन्न भइसकेको जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेकाले कांग्रेसका बागी र स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिनेमा विश्वस्त रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलका नेताको सरकार निर्वाचन नगर्ने मनसायमा रहेको भन्ने आरोपमा मन्त्री खाँडले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा हुने बताउनुभयो। मन्त्री खाँडले शीर्ष नेताले गरेको निर्णयलाई कार्यान्वयन गर्न सबैले योगदान पुर्याउनुपर्ने बताउनुभयो। स्थानीय तह निर्वाचन अन्तर्गत गत चैत्र 26 गतेदेखि हालसम्म कुल 35 संचार माध्यमबाट 36 आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने 4 वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कार्यवाही गरिएको छ। स्थानीय तह निर्वाचनका सन्दर्भमा 2078 चैत्र 25 गतेदेखि निर्वाचन आचार संहिता लागू भएको थियो। निर्वाचन आचार संहिता लागू भए पश्चात आयोगको आग्रहमा प्रेस काउन्सिल नेपालले देशभरका संचार माध्यमको अनुगमन गरिरहेको छ। संचार माध्यमबाट निर्वाचन आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कार्यवाही प्रक्रिया अगाडि बढ़ाई सोको जानकारी निर्वाचन आयोगलाई समेत गराउँदै आएको छ। गलत समाचार, दुष्प्रचार र घृणा स्पद अभिव्यक्ति सम्प्रेषण हुन नदिन कसैको पक्ष वा विपक्ष हुने गरी र राजनैतिक दल वा उम्मेद्वारको प्रतिष्ठामा आँच पुर्याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। आयोग र काउन्सिलले दल तथा उम्मेद्वारको निर्वाचन प्रचार प्रसारका लागि निशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन प्रसारण नगर्न नगराउन, सशुल्क विज्ञापन प्रकाशन प्रसारण गर्दा आचार संहिताले तोके अनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जाल मार्फत समेत यो वा त्यो दल र दलका उम्मेद्वारको प्रचार प्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन संचार माध्यम, आम पत्रकार, संचारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गर्दै आएको छ। नयाँ संविधान जारी भएपछि यही वैशाख 30 गते मुलुकमा दोस्रो स्थानीय तह निर्वाचन हुँदैछ। नयाँ संविधानले तोकेका स्थानीय तहका काम, कर्तव्य र अधिकार अनुसार काम गर्न पहिलो पटक निर्वाचित स्थानीय तहहरू केही अलमलमा परे पनि धेरै स्थानीय तहमा विकास निर्माणका पूर्वाधारहरूको प्रारूप तयार भएका छन्। पाल्पाबाट हाम्रो संवाददाता विष्णु खनालको यो रिपोर्ट।
5 अगाडि स्थानीय निर्वाचनका बेला गरेका प्रतिबद्धता र चुनावी घोषणा पत्र राजनैतिक दलहरूले कतिको पूरा गरे भनेर अहिले समीक्षा गर्ने बेला आएको छ। चुनावी नारा कति पूरा हुन सकेनन् भने केही आंशिक रूपमा मात्र प्रतिबद्धता अनुसार काम भएको पाइएको छ। स्थानीय जनप्रतिनिधिबाट अपेक्षाकृत उपलब्धि नभएको बताउनुहुन्छ स्थानीय इन्द्र बराल।
जनताको घर घर दैलो दैलोमा सिंहदरबारको सेवा दिने भन्ने खालको कुराहरू चाहिन्छ। त्यो वास्तवमा जुन अपेक्षाकृत एउटा चाहे अनुरूप आउन सकिएन। त्यो जनप्रतिनिधिहरू कस्तो भने सेवकको रूपमा चाहिँ स्थापित हुनुपर्नेमा शासकको रूपमा स्थापित पनि भएको हामीले पायौं।
नागरिकले स्थानीय सरकारसँग आफ्नो जीवन स्तर कसरी सुधार्ने भन्ने अपेक्षा गरेका हुन्छन्। दलितका मुद्दा उठाउने सन्दर्भमा स्थानीय सरकारले उचित ध्यान दिन सकेको पाइएको छैन। दलित जनप्रतिनिधि भए पनि दलित जनप्रतिनिधि आफ्नो काम कर्तव्य प्रति त्यति जानकार नभएको पाल्पा दाङिलका मंगल हिताङ बताउनुहुन्छ।
दलितका मुद्दाहरू कहीँ पनि सम्बोधन भएनन्। दलित जनप्रतिनिधि भए पनि उहाँहरू नै अलिकति अन्यलमा परेको हो कि जस्तो लागेछ मलाई। हामी पिछडेको पिछडै जस्तो लागिरह।
स्थानीय सरकारले जनताका जनजीविकाको सन्दर्भमा धेरै काम गरेको बताउँदै आएका छन्। स्थानीय सरकारले अशक्त, सीमान्तकृत तथा दिन दुखीलाई सहयोग गर्नुपर्ने छहराकी शारीरिक अशक्त देवी कणेल बताउनुहुन्छ।
आइरहने गरेको भत्ता पनि किन आउन्न? यस्तो शारीरिक अपङ्ग भएका मान्छेलाई अब आएको सेवा सुविधा पाइरहने गरेको, खाइरहने गरेको सेवा सुविधा अब छैन मलाई केही पनि।
5 समयमा स्थानीय सरकारले सोचे अनुरूप काम गर्न नसकेको भए पनि निराश हुनुपर्ने अवस्था पनि नरहेको बताउनुहुन्छ राजनीतिका जानकार कमलराज खनाल।
केही रूपमा घोषणा पत्रमा काम भए तापनि धेरै चाहिँ दलहरूबाट त्यो अनियमितता, भ्रष्टाचारका कुराहरू धेरै सुन्नमा आए। आगामी जनप्रतिनिधि छनौट गर्दाखेरि जनताले चाहिँ विकास प्रेमी, न्याय प्रेमी र विकासलाई कसरी अगाडि बढाउन सकिन्छ, भ्रष्टाचार मुक्त खालका जनप्रतिनिधिहरूलाई छनौट गर्नुपर्छ।
जनताको अपेक्षा अनुसार 5 कार्यकालमा पूर्ण रूपमा काम गर्न नसके पनि स्थानीय सरकार र जनप्रतिनिधि आएपछि केही न केही सुशासन र विकास देखिएको बताउनुहुन्छ भर्खरै मात्र निवर्तमान हुनुभएका जनप्रतिनिधि सागरमान महर्जन।
5 योजनाहरू हामीले यो तेस्रो वर्षमा आएर जुन बनाएका छौँ, अझ 2 बाँकी छ, सबै कामहरू हामी फिल्डमा हामीले देख्न सक्छौ। फलस्वरूप पछिल्ला केही वर्षहरूमा इन्फ्रास्ट्रक्चरको कुरा गर्दाखेरि केही हदसम्म चाहिँ त्यो पूर्ति गरेको चाहिँ हामीले महसुस गरेका छौँ।
गाउँ गाउँमा सिंहदरबारको अधिकार पुग्नु सबल पक्ष भए पनि त्यस सँगसँगै केही विकृति समेत नभएका होइनन्। जनतामा स्थानीय सरकार प्रति सकारात्मक धारणाको विकास गराउन सबल र सक्षम नेतृत्व आवश्यकता देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो भएको छलफलमा उहाँले चामलको बढ़दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो। मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बिउको सूची आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्क सहित बिहिबार पुनः छलफलमा आउन निर्देशन दिनुभयो। उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान बापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उहाँले बताउनुभयो। सरकारले कोविड 19 विरूद्धको पूर्ण मात्रा खोप लगाएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर संगीता मिश्रले कोविड 19 विरूद्धको खोपको मात्रा पूरा गरेका वा जोनसन एण्ड जोनसन खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गर्नुभयो। मन्त्रालयद्वारा हिजो आयोजित नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता डाक्टर मिश्रले खोप लगाएको 3 महिना पूरा गरेका 18 वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो।
खोप अभियान शुरू भएदेखि आजसम्म कुल 4,14,56,812 मात्र खोप लगाइसकेको छ। ती मध्ये 1,88,88,528 पहिलो मात्र र 1,95,18,925 पूर्ण मात्र खोप लगाइसकिएको छ। त्यसै गरी आजसम्म 30,49,359 बुस्टर मात्र खोप लगाइसकिएको छ। 18 वर्ष भन्दा माथिका सबैले कोविड 19 विरूद्धको पूर्ण मात्राको खोप लगाएको 3 महिना पूरा भएपछि बुस्टर खोप लगाउनु हुन अनुरोध गर्दछु। बुस्टर मात्राको लागि सबै खोप सुरक्षित र प्रभावकारी छन्। खोप लगाउन जाँदा परिचय पत्र नभएका व्यक्तिलाई स्वयंको वा निजको अभिभावकको परिचय वा उमेर घोषणा गरेको आधारमा पनि खोप दिने व्यवस्था गरिएको छ।
छिमेकी देशहरूमा कोरोनाको नयाँ भेरिएण्ट देखिने क्रम जारी रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नेपालमा कोरोना विरूद्धको पूर्ण मात्रा खोप लगाउने 12 वर्षदेखि माथिका लक्षित जनसंख्या 84% पुगेको समेत प्रवक्ता मिश्रले जानकारी दिनुभयो। सरकारले एनोफिलिज जातको लामखुट्टेको टोकाईबाट हुने औलो रोगबाट बच्न विभिन्न सावधानी अप्नाउन समेत अनुरोध गरेको छ। औलो रोग लागेमा 10-15 दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका विभिन्न भित्री अंग सुनिने, जोड़नी दुख्ने, थकित महसुस हुने, शरीरमा रगतको मात्रा कम हुने जस्ता लक्षण देखिने र सरकारी स्वास्थ्य संस्थामा यो रोगको निशुल्क उपचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी देशैभर हिजो थप 11 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5,891 नमूनाको परीक्षण गर्दा 11 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता मिश्रले जानकारी दिनुभयो। गएको 24 घण्टामा 17 जना संक्रमण मुक्त भएका छन्। देशभरिका 252 सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ। भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ। भारतको ऊर्जा एक्सचेन्ज बजारमा नेपाल विद्युत प्राधिकरणले माग गरे अनुसारको बिजुली पाउन नसक्दा त्यसको असर नेपालका औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ। समस्या समाधानका लागि अझै 15-20 दिन थप लाग्ने देखिएको छ। प्राधिकरणले भारतबाट द्विपक्षीय सम्झौता, इनर्जी एक्सचेन्ज लगायतबाट बिजुली आयात गरिरहेको छ। प्राधिकरणले हाल भारतबाट दैनिक 300-350 मेगावाट बराबर बिजुली आयात गरिरहेको छ। हाल देशभर बिजुलीको माग 1,600 मेगावाटको हारिमा छ। देशभित्र आन्तरिक रूपमा 1,300 मेगावाट बराबरको बिजुली उपलब्ध हुन बाँकी रहने 300 मेगावाट बिजुली जोह गर्न समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ। 500 मेगावाट बराबरको बिजुलीका लागि बोलकबोल गर्दा समेत बिजुली पाउन सकिएको छैन। भारतमा कोइलाको आपूर्तिमा समस्या पैदा भएको छ भने अन्तर्राष्ट्रिय बजारमा नै कोइलाको मूल्य 4 गुणा भन्दा बढ़ीले वृद्धि भएको छ। कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, थप 1 महिना हामीलाई माग र आपूर्ति सन्तुलन मिलाउन समस्या भएको छ। आगामी 1 महिना भित्रमा मनसून शुरू हुने र खोलामा पानीको सतह समेत बढ़ने भएकाले कुनै समस्या नहुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घरायसी ग्राहकका लागि कुनै समस्या नहुने तर औद्योगिक ग्राहकका लागि भने केही समस्या पर्ने बताउनुभयो। भारतको ऊर्जा बजारमा देखिएको समस्या केही महिना अझै जानकारी आएको उल्लेख गर्दै उहाँले नेपालका लागि यो अवस्था अवसर पनि भएको बताउनुभयो। आन्तरिक रूपमा देशभित्र पछिल्ला दिनमा 300-800 मेगावाटसम्म थप बिजुलीको माग बढ़ेको छ। काठमाडौँ उपत्यका लगायत औद्योगिक क्षेत्रमा समेत माग बढ़ेको तथ्य उहाँले पेश गर्नुभयो। कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा बिजुली व्यवस्थापनका लागि अधिकतम प्रयास भइरहेको र माथिल्लो तामाकोशी लगायतका आयोजनाबाट ठूलो राहत भएको समेत उल्लेख गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ़दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उड़ानतर्फ उड़ान समय अवधि बढ़ाएर 18 घण्टा पुर्याएको छ। विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै आजदेखि तराईका 6 क्षेत्रीय विमानस्थलमा 18 घण्टा उड़ान गर्न लागि महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो। प्राधिकरणले रात्रिकालीन उड़ान योग्य भद्रपुर विराटनगर जनकपुर सिमरा भैरवा नेपालगंज र धनगढ़ी विमानस्थललाई बिहान 6 देखि राति 12 बजेसम्म संचालनमा ल्याउने निर्णय गरेको हो। राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हिजो काठमाण्डुमा आयोजना गरेको अपाङ्गता सम्बन्धी तथ्याङ्क प्रोटोकलको अध्ययन प्रतिवेदनको तथ्य सार्वजनिकरण कार्यक्रममा अधिकार कर्मीहरूले स्थानीय तह प्रदेश र संघ लगायत नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरेका हुन्। वैशाख 9 गतेदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा जापानमा खुलेको नेपाली विद्यालयका विद्यार्थीहरू समेत सहभागी छन्। नेपालको शिक्षा मन्त्रालयको अनुमतिमा जापानको टोकियोमा नेपाली समुदायलाई लक्षित गरी 10 वर्ष अघि स्थापना भएको एभरेस्ट इन्टरनेशनल स्कूलबाट एसईईमा 19 जना नेपाली विद्यार्थी सहभागी भएका छन्। अब के अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति व्लादिमिर पुटिनले कुनै पनि मुलुकले युक्रेनको युद्धमा सहभागी हुन खोजे त्यसको तत्काल प्रतिकार गरिने चेतावनी दिनुभएको छ। आफूसँग पर्याप्त हतियार रहेको र आवश्यक पर्दा तत्काल त्यस्तो सैन्य कार्यवाही गर्ने पूर्ण क्षमता रहेको बताउँदै गर्दा पुटिनले ब्यालिस्टिक क्षेपास्त्र एवं आणविक हतियारको प्रयोग हुन सक्ने संकेत गरेको आकलन गरिएको छ। युक्रेन समर्थक राष्ट्रहरूले उसलाई हतियार उपलब्ध गराउने कार्यलाई बढ़ावा दिइरहेको र रूसलाई परास्त गर्न अमेरिकाले पनि उपयुक्त वातावरण निर्माण गरेको वर्तमान अवस्थामा पूर्वी युक्रेनमा रूसी सैन्य कार्यवाहीमाथि धक्का लागेको पश्चिमा राष्ट्रका अधिकारीहरूले उल्लेख गरेका छन्। साथै पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने कार्यबाट रूसले अनावश्यक बखेडा झिकेको आरोप लगाइएको छ। पश्चिमी राष्ट्रहरूले रूसमाथि लगाइएको आर्थिक नाकाबन्दी र प्रतिबन्धका कारण उसले रूसी रूबलमा मात्रै कारोबार गर्नुपर्ने शर्त राखेपछि ग्यास आपूर्ति बन्द गरिएको बताइएको छ। म्यानमारको अदालतले नेत्री आङ सान सुचीलाई थप 5 वर्ष जेल सजाय सुनाएको छ। नोबेल पुरस्कार विजेता सुचीलाई 6 लाख अमेरिकी डलर नगद सहित सुन घुस लिएको आरोपमा म्यानमारको अदालतले भ्रष्टाचारको आरोपमा थप 5 वर्षको जेल सजाय सुनाएको हो। अब आर्थिक समाचार।
सरकारले कुरकुरे चीज बल लेज जस्ता विदेशमा निर्मित खाद्य वस्तु लगायतका अन्य धेरै सामग्रीको आयातमा बुधबारदेखि रोक लगाएको छ। सरकारले 32 इन्च भन्दा माथिका रंगीन टेलिभिजन जीप कार र भ्यान 250 सीसी भन्दा माथिका मोटरसाइकल सबै प्रकारका खेलौना तास समेत आयातमा प्रतिबन्ध लगाएको छ। विदेशी मुद्राको संचिति 6-7 महिनाको मात्रै आयात धान सक्ने अवस्थामा झरेपछि सरकारले यी लगायतका केही विलासिताका वस्तुको आयातमा कडाई गरेको हो। यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी ती सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। त्यस्तै सरकारले 58 प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ। बजेट तर्जुमाका सन्दर्भमा बुधबार पनि अर्थ मन्त्रालयमा विभिन्न निकायहरूसँग छलफल भएको छ। अर्थ मन्त्रालयले बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र माथहतको कृषि अनुसन्धान परिषद नार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा माथहतको गुणस्तर तथा नापतोल विभागसँग धानको उत्पादन वृद्धि क्वारेन्टाइनको व्यवस्थित सञ्चालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल गरेको हो। छलफलमा अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभयो। अर्थमन्त्री शर्माले चामलको बढ़दो आयातलाई यसै वर्षदेखि घटाउनु पर्ने दबाव रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालमा सूचीकृत भएका उन्नत जातको धानको बिउको सूची आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्क सहित बिहिबार पुनः छलफलमा आउन कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको छ। छलफलमा कृषि सचिव डाक्टर गोविन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बिउ ल्याउन सम्बन्धित निकायलाई बैंकलाई निर्देशन दिइसकेको बताउनुभयो। नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सेवा शुरू गरेको 66 वर्ष पूरा भएको छ। यस अवसरमा नेपाल राष्ट्र बैंकले बैंक परिसरमा आयोजित 67 वार्षिकोत्सव समारोहका वक्ताहरूले समयमै नेपाल राष्ट्र बैंकले विभिन्न नीतिगत व्यवस्था गरेर मुलुकको अर्थतन्त्रलाई कमजोर हुन नदिन भूमिका खेलेको बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले व्यापार घाटा कम गर्न र आयातलाई निरुत्साहित गर्न विभिन्न नीतिगत व्यवस्था गरिएपछि अवस्थामा केही सुधारको संकेत देखिएको बताउनुभयो। नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर तिलक रावलले सबै एकजुट भएर समस्या समाधानमा नलागे अर्थतन्त्र दुर्घटनामा पर्न सक्ने बताउनुभयो। नेपाली बजारमा बुधबार सुनको मूल्य केही घटेको छ। बुधबार छाप भएको सुन प्रति तोला 300 रुपियाँले घटेर प्रति तोला 79,000 रुपियाँमा कारोबार भएको छ। बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रति तोला 10 रुपियाँले घटेर 1,340 रुपियाँ प्रति तोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट, पालो भएको छ खेल समाचारको।
नेपालले आगामी जून दोस्रो सातादेखि अमेरिकामा शुरू हुने आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक ओआईडी सीरिजमा पहिलो खेल ओमानसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल, अमेरिका र ओमान बीचको त्रिकोणात्मक ओडीआई सीरिजको खेल तालिका सार्वजनिक गरेको हो। नेपालले पहिलो खेल यही जेठ 26 गते ओमानसँग खेल्नेछ। यो सीरिजपछि ओमानको आईसीसी विश्वकप लीग टूमा 36 खेल पूरा हुनेछ। नेपालले भने हाल 12 खेल खेलेको छ। ओमानले 32 खेलमा 19 जित र 11 खेलमा हार बिहोर्दै शीर्ष स्थान ओगट्न सफल रहेको छ। अमेरिकाले 16 खेलमा 7 जित र 9 खेलमा हार बिहोर्दै 14 अंकका साथ पाँचौं स्थानमा रहन सफल छ। नेपाल भने 12 खेलमा 6 जित र 6 खेलमा हार सहित छैठौं स्थानमा रहेको छ। विश्वलाई टूको पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजय प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ। नेपालको यो विश्वकप लीग टूमा चौथो त्रिकोणात्मक सीरिज हो। नेपालले अमेरिकापछि उतैबाट स्कटल्याण्ड भ्रमण गर्ने तयारी गरिरहेको छ। आईसीसी विश्वकप लीग टू अन्तर्गत स्कटल्याण्डमा नेपाल र नामिया बीच सीरिज हुनेछ। 7 टोली सहभागी विश्वकप लीग टूमा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एक दिवसीय विश्वकप ग्लोबल छनौट सिधै खेल्न पाउनेछन्। बाँकी 4 टोली भने प्ले अफ खेल्नुपर्नेछ। म्यान्चेस्टर युनाइटेडले गोलकिपर डेभिड डे ह्यासँगको सम्झौता थप गर्ने भएको छ। स्पेनिस गोलकिपर ओल्ड ट्राफोर्डमै राख्न युनाइटेडले योजना बनाइरहेको जनाएको छ। डट प्रशिक्षक एरिस टेन ह्यागको आगमनपछि युनाइटेडले डेभिडसँग नयाँ सम्झौताका लागि प्रस्ताव गर्ने बताएको छ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो गिरिशा उपाध्यायबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशको पहाड़ी भागमा आंशिक बदली रही प्रदेश नम्बर 1 र बागमती प्रदेशका केही स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 82%। आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 31-33 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। आज काठमाण्ड उपत्यकामा सूर्योदय बिहान 5:27 भयो भने सूर्यास्त भरे साँझ 6:36 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। आगामी जेठ 1 गतेदेखि लागू हुने गरी हप्तामा 2 दिन सार्वजनिक विदा दिने सरकारको निर्णय। कार्यालय समय बिहान 9:30 बेलुकी 5:30 हुने। गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र गरेको भए खारेज गर्न आफ्ना पार्टी पंक्तिलाई 5 दलीय गठबन्धनको निर्देशन। कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाएकाहरूलाई बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह र युक्रेन युद्धमा सहभागी हुने कुनै पनि मुलुक विरूद्ध तत्काल प्रतिकार गरिने रूसी राष्ट्रपति पुटिनको चेतावनी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।